मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाताए। सचार जीवन होने ने हूँ स्वगाम जाना लाए, स्वगाम जाना लाए, स्वगाम जाना लाए।
नमस्कार, कार्यक्रम मुक्तिको मार्गमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम अन्तर्गत हामी पवित्र शास्त्र बाइबलको क्रमबद्ध रूपले अध्ययन गर्दछौ। हाम्रो उद्देश्य यो हो, तपाईँहरू परमेश्वरको वचनको रहस्य अझै धेरै गरेर जान्नुहोस् र यसलाई आफ्नो व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिक जीवनमा बढ्न सक्नुहोस्। त सुन्नुहोस्, तपाईँहरूको लागि प्रस्तुत छ यो वचन अध्ययन।
मित्र, प्रभु येशूको मधुर नाममा तपाईँ सबैलाई नमस्कार छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा पनि हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय, यहाँ म परमेश्वरको कृपा र तपाईँहरूका प्रार्थनाद्वारा ठिकठाक छु। मलाई विश्वास छ कि त्यहाँ तपाईँहरू पनि उही दयालु प्रभुको छत्र छाया मुनि आनन्दित जीवन यापन गरिरहनु भएको छ। परमेश्वरसँग यही हाम्रो प्रार्थना र कामना छ कि परमप्रभुको अनुग्रह, उहाँको शान्ति तपाईँ सबैमा सधैँ बनिरहोस्। अनि मित्र, तपाईँहरूका सुन्दर पत्रहरूका निम्ति पनि धेरै धेरै धन्यवाद। विश्वास र आशा छ कि आउने दिनहरूमा यसरी नै पत्र लेख्न हामीलाई कहिले भुल्नुहुने छैन। अनि मित्र, यहाँ हामी तपाईँ सबैको निम्ति प्रार्थना गरिरहेका छौँ। यदि तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू छन् भने स्पष्ट रूपले आफ्नो ठेगाना र नाम लेखी हाम्रो कार्यक्रम अन्तर्गत पठाउनुहोस्। आफ्नै मसीमा दाजुभाइ सम्झेर हामी तपाईँहरूको निम्ति बडो बोझ र विश्वाससहित प्रार्थना गरिदिनेछौँ। यदि तपाईँहरूसँग कुनै सुझावहरू छन् भने यस कार्यक्रम अन्तर्गत ती तपाईँहरूका सुझावहरूलाई पनि हामी स्वागत गर्दछौँ। अमित्र, आज हामी बाइबल अध्ययन युहन्ना 19 अध्यायको पद 1 लिएर 16 पदसम्मबाट वचन अध्ययन गर्न गइरहेका छौँ। यो 19 अध्यायमा हामी न्यायालयद्वारा विशाल गलत फैसलाको देख्छौँ। रोम संसारभरि यसको न्याय इन्साफको लागि प्रसिद्ध थियो। हरेक रोमी अधिकारीको डेक्स वा टेबलमा 2 मुख्य देवता जनसको सानो आकृति वा चित्र हुन्थ्यो। एक मुखले अघिल्तिर हेर्दथ्यो र अर्कोले पछिल्तिर हेर्दथ्यो। यो जनस शब्दबाट पछिल्तिर पुरानो वर्ष हेर्ने र अघिल्तिर नयाँ वर्ष हेर्ने जनवरी महिनाको नाउँ हामीले पाएका छौँ। जनस प्रश्नहरूको दुवै पक्षहरूमा हेर्ने न्यायाधीश याद दिलाउनलाई थियो। रोमले करिब 1000 वर्षसम्म विश्वको शासन गर्यो। जब रोमले मानिसहरूलाई आफ्नो हातमा लिए, तिनीहरूले असल सडकहरू, असल व्यवस्था, विधान, सुरक्षाको, शान्तिको प्रतिज्ञा गरे। तर जीवन चाहिँ तानाशाह व्यवस्था मुनि हुने थियो। रोमले अति नै कठोरपूर्वक शासन गर्यो। रोमी अदालतहरूमा निर्दोषहरूले इन्साफ पाए र दोषीले इन्साफ पाए। कृपा दया होइन, तर इन्साफ न्याय। यसलाई यस्तो असाधारणको वा असङ्गति बनाउने चाखलाग्दो कुरा चाहिँ यो हो कि येशूको जाँच पडताल एक न्यायालयद्वारा विशाल गलत फैसला थियो। त आज हामी देख्नेछौँ गल्गुथामा येशूको मृत्यु। युहन्ना 19 अध्याय पद 1 तीन पद हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, तब पिलातसले येशूलाई लगेर कोर्रा लगाए औ सिपाहीहरूले काँडाहरूको मुकुट गाथेर उहाँको शिरमा लगाइदिए अनि उहाँलाई बैजनी रङको वस्त्र पहिराइदिए र उहाँका नजिक आएर भने, सलाम यहुदीहरूका राजा, औ तिनीहरूले उहाँलाई थप्पड दिए। मित्र, यदि येशु निर्दोष हुनुभए तिनलाई छोडिनु पर्ने थियो। यदि उहाँको विरुद्धमा लगाएको आरोप वा दोषको उहाँ दोषी हुनुभए उहाँलाई क्रुसमा टाँग्न सुहाउँथ्यो। येशुलाई कोर्रा लगाउनु पूर्ण रूपमा अवैधिक, अकानुनी र गलत कुरा थियो। पिलातसले यो यस कारणले गरे किनभने तिनले सोचे, यदि तिनले येशु गरे भने यहुदीहरूलाई शान्त पार्ने थियो, चुप्प गराउने थियो। उहाँलाई क्रुसमा टाँगिनुभन्दा पहिले उहाँसँग मज्जा गर्नलाई यो अवसर सिपाहीहरूले लिए। जब यसले भन्छ तिनीहरूले उहाँलाई थप्पड मारे, यसको अर्थ यो हो कि तिनीहरूले उहाँसँग क्रूर रोमी खेल खेले। तिनीहरूले उहाँलाई अङ्गभङ्ग गर्न सके, आफूले चाहे अनुसार उहाँसँग जे पनि गरे। सबै सिपाहीहरूले कैदीहरूलाई आफ्ना मुटकीहरू देखाउँथे, त्यसपछि तिनीहरूले कैदीको आँखामा पट्टी बाँधिदिन्थे र तिनीहरूले एक एक गरी पूरा बल तागतले सक्तो उसलाई हिर्काउँदथे। त्यसपछि तिनीहरूले आँखाबाट पट्टी झिकिदिन्थे र यदि कैदी अझै सचेतन वा होसमा भए तिनले अनुमान लगाउनु पर्ने थियो कि कुन सिपाहीले तिनलाई थप्पड लगाएनन्। यो स्पष्ट छ कि निश्चय नै त्यो कैदीले कहिले पनि कुनले चाहिँ तिनलाई थप्पड लगाएनन् त्यसको ठिक अनुमान गर्न सक्दैनथे। तिनीहरूले यो क्रिया तबसम्म निरन्तर जारी राख्थे जबसम्म कैदी कुर्दा कुर्दा बेहोस हुँदैनथे। म विश्वास गर्छु कि प्रभु येशु यति धेरै विकृत गरिनुभयो कि तपाईँ उहाँलाई चिन्नुहुने थिएन। यसैया 52:14 पदले भन्छ, त्यसदेखि धेरै मानिसहरू छक्क पर्नेछन्, उसको अनुहार चिन्नै नसक्ने गरी उसको रूप मानिसको भन्दा ज्यादै बिग्रेको थियो। मित्र, हामीले पद 1-3 देख्यौँ कि सबभन्दा पहिले पिलातसले येशूलाई लगेर कुरा लगाए, त्यसपछि पद 2-3 देख्छौँ सिपाहीहरूले काँडहरूको मुकुट गाथेर उहाँको शिरमा लगाइदिए अनि उहाँलाई बैजनी रङको वस्त्र पहिराइदिए र उहाँका नजिक आएर भने, सलाम यहुदीहरूका राजा, औ तिनीहरूले उहाँलाई थप्पड दिए, हिर्काए। आगे पद 4-5 भनिएको छ, अनि पिलातसले फेरि बाहिर निस्केर तिनीहरूलाई भने, हेर, म यिनलाई तिमीहरू कहाँ बाहिर ल्याउँछु औ म यिनमा केही दोष पाउँदिन भनी तिमीहरूले थाहा पाऊ। तब येशु काँडाको मुकुट र बैजनी रङको वस्त्र पहिरेका भएरै बाहिर आउनुभयो औ पिलातसले तिनीहरूलाई भने, हेर त्यो मानिस। अहिले तिनीहरू फेरि बाहिर आए। म सोच्दछु कि यदि तपाईँले उहाँलाई देख्नु भएको भए तपाईँको हृदय छिया छिया भई टुट्ने थियो। उहाँलाई त्यति धेरै कुटियो, पिटियो, कोरा लगाइयो कि उहाँको विकृत तस्विर रूपको हामी वर्णन गर्न सक्दैनौँ। पद 4:2 पिलातस यहुदीहरूलाई भन्छन्, हेर म यिनलाई, मतलब यस मानिसलाई तिमीहरू कहाँ बाहिर ल्याउँछु। यदि तपाईँले खालि यो पिलातस उहाँको बारेमा भनेझैं भन्नुभए तपाईँले उहाँलाई कति पनि देख्नु भएको छैन। उहाँ एक मानिसभन्दा कति हो कति अधिक धेरै हुनुहुन्छ। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ संसारको उद्धारकर्ता मुक्तिदाता हुनुहुन्छ। युहन्नाले यी कुराहरू यस कारणले लेखे ताकि तपाईँले येशु नै ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भने विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरी तपाईँले अनन्त जीवन पाउन सक्नुहोस्। आगे पद छमा भनिएको छ, जब मुख्य पुजारीहरू र अफिसरहरूले उहाँलाई देखे तब यसो भन्दा चिच्याए, क्रुसमा टाँग्नुहोस्, क्रुसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, तिमीहरूले नै यिनलाई लगेर क्रुसमा टाँग, किनभने म यिनमा केही दोष पाउँदिन। आगे पद 7, 8 र 9 पदमा भनिएको छ, यहुदीहरूले तिनलाई जवाब दिए, हाम्रो एउटै व्यवस्था छ र त्यस व्यवस्था अनुसार यो मर्नै पर्छ, किनकि यसले आफैलाई परमेश्वरका पुत्र तुल्यायो। यो कुरा सुनेर पिलातस झन् डराए अनि फेरि महलभित्र पसेर येशूलाई भने, तिमी कहाँ कहाँ हो? तर येशूले तिनलाई केही जवाब दिनु भएन। पिलातस सन्तुष्ट भएका छैनन्, त्यसकारण फेरि तिनले उहाँलाई प्रश्न सोध्न लान्छन्। आगे पद 10 र 11 भनिएको छ, यसकारण पिलातसले उहाँलाई भने, के तिमी मसित बोल्दैनौ? तिमीलाई छोडिदिने मलाई अधिकार छ र तिमीलाई क्रुसमा टाँग्ने पनि मलाई अधिकार छ भन्ने के तिमीलाई थाहा छैन? येशूले जवाब दिनुभयो, तपाईँलाई यो माथिबाट नदिएको भए तपाईँको ममाथि केही अधिकार हुने थिएन। यसकारण मलाई तपाईँ कहाँ सुम्पिदिने जो हो त्यसलाई बढ्ता पाप छ। मित्र, त्यहाँ विभिन्न प्रकारका पापहरू र विभिन्न प्रकारका इन्साफहरू छन्। येशूलाई पिलातस कहाँ सुम्पिदिनेहरूसँग अति नै ठूलो पाप थियो, किनभने तिनीहरूसँग पिलातसको भन्दा धेरै सत्यताको प्रकाश थियो। आगे पद 12 भनिएको छ, यतिमा पिलातसले उहाँलाई छोडिदिन खोजे, तर यहुदीहरू यसो भन्दै कराए, यदि तपाईँले यस मानिसलाई छोडिदिनु भयो भने तपाईँ सिजरका मित्र हुनुहुन्न। आफैलाई राजा बनाउने प्रत्येक सिजरका विरुद्धमा बोल्छ। यतिमा पिलातसले उहाँलाई छोडिदिन खोजे, के यो तिनले उहाँमा विश्वास गरेको कारणले थियो? अह, होइन। तर यस कारणले तिनले छोडिदिन खोजे किनभने येशु निर्दोष हुनुहुन्थ्यो भने तिनले थाहा पाएका थिए। तर यहुदीहरूले पिलातसको कुरा सुन्न चाहेनन्। येशूले आफैलाई राजा बनाउन खोज्नु भएछ भन्ने अभियोग तिनीहरूले फेरि लगाए। रोमियोको विचार अनुसार रोमी साम्राज्यमा एउटै मात्र साँचो राजा थियो, अर्थात् रोमी सम्राट सिजर। त्यसकारण येशू सिजरको विरोध गर्दै हुनुहुन्छ भनेर पिलातसले बुझिन् भनी यहुदीहरूको मनसाय थियो। यहुदीहरूले पिलातसलाई भने, तपाईँले यस येशूलाई क्रुसमा टाँग्नुहुन्न भने तपाईँ सिजरका मित्र हुनुहुन्न। तपाईँले येशूलाई छोडिदिनुहुन्छ भने तपाईँ पनि सिजर विरोधी हुनुहुनेछ। भन्छन् पद बाह्रमा, यतिमा पिलातसले उहाँलाई छोडिदिन खोजे, तर यहुदीहरू यसो भन्दै कराए, यदि तपाईँले यस मानिसलाई छोडिदिनुभयो भने तपाईँ सिजरका मित्र हुनुहुन्न। आफैलाई राजा बनाउने प्रत्येक सिजरका विरुद्धमा बोल्छ। मित्र, हामी आगे पत्रमा देख्छौँ, पिलातसले यी कुरा सुनेर येशूलाई बाहिर ल्याए औ ढुङ्गा छापेको तर हिब्रूमा गब्बत्था भन्ने न्याय आसनमा बसे। अब पिलातस झण्डराए। उनको विषयमा यहुदीहरूले सम्राट सिजर कहाँ नराम्रा कुरा पुर्याउलान् भन्ने उनको डर थियो। पिलातसले एउटा राजविद्रोहीलाई जोगाउँछन् भन्ने खबर सम्राटको कानमा पुग्यो भने सम्राटले अवश्य पिलातसलाई ठूलो सजाय दिने थिए। त्यसै कारण आफ्नो सुरक्षाको लागि पिलातसले येशूलाई क्रुसमा टाँग्ने निर्णय गरे। पत्रमा भनिएको छ, पिलातसले यी कुरा सुनेर येशूलाई बाहिर ल्याए औ ढुङ्गा छापेको तर हिब्रूमा गब्बत्था भन्ने न्याय आसनमा बसे। आगे पद 14 र 15 भनिएको छ, त्यस बखत निस्तार चाडको तयारीको समय थियो औ बिहान प्राय 6 घडी भएको थियो। अनि तिनले यहुदीहरूलाई भने, हेर तिमीहरूका राजा। तर तिनीहरू यसो भन्दै चिच्याए, लैजानुहोस् लैजानुहोस्, त्यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, के म तिमीहरूका राजालाई क्रुसमा टाँगु? मुख्य पुजारीहरूले जवाब दिए, सिजर बाहेक हाम्रा अरू राजै छैन। प्रिय मित्र, यहुदीलाई यहाँ जाँचमा पिलातसले कसलाई चुन्ने हो भन्ने निर्णय बनाउन चुनौ दिए तापनि पिलातसले पनि चुन्नु पर्नेछ। येशू ख्रिस्टलाई चुन्ने कि सिजरलाई? अनि धार्मिक अगुवाहरूले पनि चुन्नु पर्नेछ, येशू कि सिजर? तिनीहरूले आफ्नो डरलाग्दो चुनाव बनाउँछन्, सिजर बाहेक हाम्रा अरू राजै छैन। अनि भविष्यमा पनि त्यो दिन आउनेछ, तिनीहरूले अर्को चुनाव बनाउनु पर्नेछ, येशु ख्रिस्टलाई कि ख्रिस्ट विरोधीलाई? मित्र, यो सुन्नुहोस् कि हरेक व्यक्ति विशेषसँग येशु ख्रिस्टको बारेमा बनाउने चुनाव छ वा निर्णय छ। उहाँ भन्नुहुन्छ मती 12:30 जो मसित छैन त्यो मेरो विरुद्धमा छ। जब तपाईँ ख्रिस्टको विरुद्धमा निर्णय बनाउनुहुन्छ तब त्यसै क्षणमा तपाईँले सिजरको लागि निर्णय बनाउनुहुन्छ वा सिजरलाई चुन्नुहुन्छ। पद 15 भनिएको छ, तर तिनीहरू यसो भन्दै चिच्याए, लैजानुहोस् लैजानुहोस्, त्यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, के म तिमीहरूका राजालाई क्रुसमा टाँगु? मुख्य पुजारीहरूले जवाब दिए, सिजर बाहेक हाम्रा अरू राजै छैन। आगे पद 16 भनिएको छ, त्यसर्थ तिनले उहाँलाई क्रुसमा टाँग्नलाई तिनीहरूका हातमा सुम्पिदिए। मित्र, हामी प्राय जसो ख्रिष्टको मृत्यु र ख्रिष्टको पुनरुत्थानको बारेमा बात गर्ने गर्छौँ, जुन प्राय औसत विश्वासीहरूको लागि यो कुनै नयाँ कुरा होइन। येशु ख्रिष्टको क्रुसीकरण इतिहासमा एक अति नै कातर बदनामको विषय हो, तैपनि यो हाम्रो उद्धार हो। हामी यसमा विचार गर्न र विभिन्न दृष्टिकोणबाट हेर्न आवश्यक छ। परमेश्वरको दृष्टिकोणबाट क्रुस एक प्रायश्चित हो। यो कृपा आसन हो जहाँ परमेश्वर तपाईँ र म कहाँ कृपा बढाउन सक्नुहुन्छ। यो त्यो स्थान हो जहाँ परमेश्वरको मागको पूर्ण सन्तुष्ट गरिएको थियो, ताकि पवित्र धार्मिक परमेश्वर पापीहरू कहाँ आइकन उद्धार गर्न सक्नुहुन्छ। त्यो परमेश्वरको सिंहासन, जुन इन्साफको सिंहासन वा इन्साफको स्थान हो, कृपाको स्थानमा रूपान्तर भएको छ, जहाँ तपाईँ र म हामीले पाउने दण्डको सट्टामा कृपा पाउँदछौँ। येशू ख्रिष्टले हाम्रा दोष बोक्नुभयो र परमेश्वर यसमा सन्तुष्ट हुनुभएको छ। अनि प्रभु येशूको दृष्टिकोणबाट क्रुस एक बलिदान हो। हामीले भर्खरै देख्यौँ, परमेश्वरको दृष्टिकोणबाट क्रुस एक प्रायश्चित हो, अनि प्रभु येशूको दृष्टिकोणबाट क्रुस एक बलिदान हो। उहाँ उद्धारकर्ता हुनुहुन्छ र उहाँले आफैलाई पापको निम्ति बलि बनाउनुभयो। उहाँ परमेश्वरको निम्ति मिठो बास्ना दिने बलि हुनुहुन्छ। अनि यो उहाँको लागि आज्ञाकारिताको एक क्रिया पनि हो। पाउलले फिलिपी 2:8 हामीलाई भन्छन् कि उहाँ मृत्युसम्मै, क्रुसको मृत्युसम्मै आज्ञाकारी बन्नुभयो। अनि तपाईँ र मेरो दृष्टिकोणबाट ख्रिस्ट येशूमा विश्वासीहरूको लागि क्रुस एक प्रतिस्थापन थियो वा साटोमा आएको वस्तु थियो। उहाँले मेरो र तपाईँको स्थान लिनुभयो। उहाँ पापरहित, निर्दोष तर पापीहरूको निम्ति दुःख कष्ट उठाइ रहनुहुने एक जन हुनुहुन्थ्यो। उहाँ अधर्मीहरूको निम्ति दुःख कष्ट उठाइ रहनुहुने अधर्मी हुनुहुन्थ्यो। पहिलो पत्रुस 2:24 भन्दछ, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौँ भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो, उहाँकै चोटमा तिमीहरू निको भयौ। मित्र, हामीले देख्यौँ परमेश्वरको दृष्टिकोणबाट क्रुस एक प्रायश्चित हो, अनि ख्रिस्टको दृष्टिकोणबाट क्रुस एक बलिदान हो, र तपाईँ र मेरो दृष्टिकोणबाट ख्रिस्ट येशूमा विश्वासीहरूको लागि क्रुस एक प्रतिस्थापन हो वा साटोमा आएको वस्तु हो। अनि शैतानको दृष्टिकोणबाट क्रुस विजय अनि उही समयमा हार थियो। शैतानको लागि यसमा विजय त्यो कुरामा थियो कि तिनले स्त्रीको सन्तानको कुर्कुच्चा डस्ने थिए, जुन उत्पत्ति तीन अध्यायमा अगाडि नै अगमबाडी दिइएको थियो। अनि यो शैतानको निम्ति हार थियो, किनभने शैतानको शिर यसैमा कुचिएको थियो। हिब्रु 2:14 भन्दछ, हिब्रु 2:14 मृत्युको सामर्थ भएको अर्थात् शैतानलाई मृत्युद्वारा रद्दी पार्नलाई यिनैको सहभागी हुनुभयो। मृत्युको सामर्थ भएको अर्थात् शैतानलाई मृत्युद्वारा रद्दी पार्नलाई यिनैको सहभागी हुनुभयो। अनि मित्र, संसारको दृष्टिकोणबाट क्रुस केही चिज होइन तर निर्दयी क्रूर हत्या। तिनीहरू नासरतको येशूलाई देख्छन्, तिनीहरू खाली एक मानिस र तिनीहरू अन्य अत्याचार देख्छन् क्रुसमा। यसरी तिनीहरूले उहाँलाई क्रुसमा टाँग्न लगे। यसले भजन संग्रह 94:20-21 पदको अगमबाडीको पूरा गर्दछ। दुष्टरको सिंहासन जसले नियमद्वारा अधर्म रच्दछ, के त्यसले तपाईँसँग संगति गर्दछ र? तिनीहरू धर्मात्माको प्राणको विरुद्धमा आपसमा भेला हुन्छन् र निर्दोषलाई हत्याको दोषी ठहराउँछन्।
प्रिय श्रोता, आजको यस कार्यक्रमबाट तपाईँले धेरै आशिष पाउनुभयो, तर तपाईँले हामीलाई आशिष बाँड्न नभुल्नुहोस्। यसकारण आज नै हामीलाई पत्र लेख्नुहोस्। हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 3-2, बुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 3-2, बुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। कार्यक्रम मुक्तिको मार विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittb@radiovv.org। हस्त श्रोता, आजलाई यस गीत सुनाउँदै बिदा चाहन्छौँ। नमस्कार।